एक एक गर्दै विपसनाका दसैँ दिन पुरा भए। दस दिन अघि यो काम सुरु गर्दा सबैले आत्मसमर्पण गर्नु परेको थियो। त्यो अत्यन्त आवश्यक पनि थियो किनकि यस विधिलाई प्रयोग गरेर अजमाएर हेर्नु थियो। यस विधिप्रति पूरा न्याय गर्नु थियो। सबैले यहाँ भने जस्तै गरी परिश्रमपूर्वक काम गरे। अब दस दिन पनि पुरा भए, यस विद्यालय अजमाएर हेऱ्यौँ। त्यो आत्मसमर्पण केवल दस दिनको लागि थियो। अब हरेक व्यक्ति स्वाधीन छ, स्वतन्त्र छ। आफ्नो घर फर्केर शान्तिपूर्वक यहाँ दस दिनमा जे जति सिक्यौँ त्यसमा चिन्तन मनन गरेर हेरौँ। यहाँ जे सिक्यौँ त्यो बुद्धिसङ्गत छ कि छैन, तर्कसङ्गत छ कि छैन, युक्तिसङ्गत छ कि छैन, न्यायसङ्गत छ कि छैन। यदि त्यस्तो छ भने मात्र बुद्धिमान व्यक्तिले यो विधि स्वीकार गर्ने एउटा आधार मिल्छ। तर साँच्चै यो विधि स्वीकार गर्नको लागि यो एउटा मात्रै मापदण्ड पर्याप्त हुँदैन। अर्को मापदण्ड के हो भने यहाँ जे जति सिकियो त्यो स्वीकार गर्नुमा के साँच्चै आफ्नो मङ्गल निहित छ त। अझै अर्को मापदण्ड के हो भने यसलाई स्वीकार गर्दा अन्य कुनै प्राणीको हानि त हुने होइन, अमङ्गल त हुने होइन। जुन कुरा बुद्धिसङ्गत पनि छ, आफ्नो लागि पनि मङ्गलकारी र अरूको लागि पनि मङ्गलकारी छ, सबैको लागि मङ्गलकारी छ भने बुद्धिमान मानिसले त्यसलाई अवश्य स्वीकार गर्नेछ। अझ समझदार मानिसले यसलाई बुद्धिको स्तरमा मात्र स्वीकार गरेर बस्ने छैन, केवल हृदयको स्तरमा, केवल श्रद्धाको स्तरमा स्वीकार गरेर बस्ने छैन, यसलाई जीवनमा उतार्नेछ। धर्मलाई यथार्थ रूपमा वास्तविकताको स्तरमा स्वीकार गर्नेछ, अर्थात् धर्मलाई धारण गर्नेछ, जीवनको अङ्ग बनाउनेछ, व्यवहारमा उतार्नेछ, अनि मङ्गल हुन्छ। यहाँ शिविरमा सम्मिलित हुनका लागि आयौँ, अर्थात् धर्मको व्यवहारिक पक्षलाई सिक्न आयौँ। बिहान 4:30 बजेदेखि बेलुका 9:30 बजेसम्म धर्मलाई जीवनमा कसरी उतार्ने यही काम गरिरह्यौँ। शील सदाचारको जीवन कसरी जिउने, मनलाई आफ्नो वशमा कसरी राख्ने, मनका विकारहरूलाई हटाएर त्यसलाई मङ्गलभावले, मैत्रीले, करुणाले, सद्भावनाले कसरी भर्ने, यिनै कामको अभ्यास गरिरह्यौँ। धर्मको व्यवहारिक पक्ष पनि यही नै हो। बितेका दस दिनमा क्रमिक रूपमा यसैको अभ्यास गऱ्यौँ। सधैँ बेलुका 1-1.5 घन्टा धर्मचर्चा हुने गर्थ्यो। त्यो पनि अति आवश्यक थियो किनकि यस सार्वजनिक धर्मगङ्गाको तीरमा सबै सम्प्रदायका मानिसहरू आउँछन्, सबै मतान्तरका मानिसहरू आउँछन्, सबै देशका मानिसहरू आउँछन्। आउनु पनि पर्छ किनकि धर्मगङ्गा त सबैको हो। सबैले आफ्नो प्यास मेटाउन पाउनुपर्छ, आउनुपर्छ। तर जब भिन्न भिन्न मतान्तरका मानिसहरू आउँछन् भने आफ्नो मानसमा आफ्नो परम्परागत मान्यताको ज्यादै बाक्लो लेप लगाएर आएका हुन्छन्। त्यसकारण स्वाभाविक रूपले उनीहरूका मनमा शङ्का उठ्छन् अनि काम गर्न कठिन हुन जान्छ। साँझको धर्मचर्चा सुनेर कुरा बुझ्न थाल्छन् अनि सबैलाई लाग्छ कि शुद्ध धर्म त यस्तै हुनुपर्छ। कुनै एउटा सम्प्रदायको एकलौटी हुनुहुँदैन। यसरी शङ्काहरू निवारण हुन्छन्। हरेक बेलुकाको धर्मचर्चामा धर्मको व्यवहारिक पक्षलाई स्पष्ट पारिन्छ, अर्थात् धर्मलाई जीवनमा कसरी उतार्ने त्यो बुझाइन्छ। धर्मको व्यवहारिक पक्षलाई स्पष्ट पार्दा कहिलेकाहीँ धर्मको सैद्धान्तिक पक्ष पनि प्रकट हुन जान्छ। अनि कोही कोही व्यक्ति आतिन्छन्, झस्कन्छन्, किनकि सैद्धान्तिक पक्ष आफ्नो परम्परागत मान्यताको अनुकूल नहुन पनि सक्छ। जसलाई यी दस दिनमा सिकेका मध्ये कुनै कुरा यस्तो लाग्यो भने त्यसलाई झिकिदिनु, केही पनि कुम्ने छैन। सैद्धान्तिक पक्षको कुरा जति बुझियो, स्वीकार योग्य लाग्यो, त्यति स्वीकार गर्नु र बाँकी हाललाई छाडिदिनु। यस विद्यामा अघि बढ्दै बढ्दै त्यो पनि राम्रो कुरा रहेछ भनेर बुझेपछि स्वीकार गरे पनि हुन्छ। नबुझी अहिले नै स्वीकार नगर्नाले कुनै ठुलो कुरा गुम्ने छैन, किनकि जुन लाभ पाइने हो त्यो धर्मको सैद्धान्तिक पक्षबाट पाइने होइन। धर्मको लाभ त धर्मको व्यवहारिक पक्षबाट पाइन्छ। धर्मको व्यवहारिक पक्षमा झिक्नुपर्ने केही पनि छैन। त्यसमा त कहीँ कतै मतभेद हुँदै हुँदैन। कुनै मान्यताको व्यक्ति होस्, कुनै परम्पराको व्यक्ति होस्, धर्मको व्यवहारिक पक्षमा के विरोध गर्ला? आफ्नो मनलाई आफ्नो वशमा राख्नु छ, यसमा कसैले के विरोध गर्ला? आफूभित्र प्रज्ञा जगाएर आफ्नो मनलाई निर्मल पार्नु छ, यसमा कसैले के विरोध गर्ला? धर्मको व्यवहारिक पक्ष त यति मात्रै हो। हरेक बेलुकाका धर्मचर्चामा जुन सैद्धान्तिक पक्ष प्रकट भयो त्यसलाई पनि भन्नेले बडो प्यारले स्नेहपूर्वक धर्मको व्यवहारिक पक्षलाई अझ बढी स्पष्ट पार्नका लागि भन्यो, ताकि कसैको मनमा पनि धर्मको बारेमा कुनै शङ्का रहँदै नरहोस्। धर्म भनेको के हो भन्ने कुरा धेरै राम्ररी बुझोस् भन्ने हेतुले भनेको हो। एउटा उदाहरणले कुरा बुझौँ। कुनै आमा आफ्नो बालकको निम्ति प्रेमपूर्वक धेरै मिठो खिर पकाउँछिन्। पानी नमिसाएको दुधमा पकाएको बासमती चामलको मिठो खिर स्नेहपूर्वक पस्केर बच्चालाई दिन्छिन्। तर बालक म खान्न भनेर मुन्टो हल्लाउँछ। अरे धेरै मिठो छ, त खाइ त हेर। बच्चा म खान्न भनेर मुन्टो हल्लाइरहन्छ। के भयो, किन खाँदैनस्? यो मेरो थालमा छैन, मेरै थालमा दिए मात्रै खान्छु। उसको लागि थाल पात्र प्रमुख भयो र खिर गौड। यहाँ पात्रको तुलना महापुरुषले भनेका शब्दावलीसँग गर्न सकिन्छ। कुनै महापुरुषले संसारका दुखी मानिसहरूप्रति करुणा राखेर जब उनीहरूलाई अमृत बाँड्छन्, मानिसहरूले बुझ्ने भाषाको माध्यम त लिनै पर्छ। त्यस समयको आम जनताले बुझ्ने भाषामा बाँड्छन्। बिस्तारै बिस्तारै मानिसहरू त्यो अमृत चाख्न त बिर्सिन्छन् र महापुरुषले प्रयोग गरेका शब्दावलीप्रति गहिरो आसक्ति पैदा गर्छन्। आजको युगमा कुनै धर्म सिकाउने व्यक्तिले पञ्चशीलको पालन गर्नुपर्छ भन्छ भने, र यदि त्यो सुन्ने कुनै बौद्ध परम्पराका व्यक्ति भए यो त हाम्रै धर्म सिकाइँदैछ भनेर अति खुसी हुनेछन्। यम नियम पालन गर्नुपर्छ भन्छ भने हिन्दू परम्पराका व्यक्तिहरू हाम्रै धर्म सिकाइँदैछ भनेर एकदम खुसी हुनेछन्। टेन कमान्डमेन्टको कुरा गरे इसाई परम्पराका व्यक्तिहरू अति खुसी हुनेछन्। यी शब्दहरूले प्रकट गरेका गुणहरू धारण कोही पनि गर्दैनन्, तर शब्दहरूप्रति कति गहिरो आसक्ति छ। यी शब्दहरूको प्रयोग भयो भने हाम्रो धर्म, अरू शब्दहरूको प्रयोग भयो भने पराई धर्म। अन्धकार भयो, पुरै समाजमा अन्धकार भयो अनि के गर्ने? बिचरी आमाले त आफ्नो बच्चालाई खिर खुवाउनु छ र भन्छिन्, ला खा तेरै पात्रमा खा, तर खिर त खा, तिम्रै शब्दावलीमा बुझ, तर धर्मको रस त चाख। अब उसकै पात्रमा दियो, तैपनि म खान्न भनेर मुन्टो हल्लाउँछ। किन खाँदैनस्? अब के भयो? यो खिरमा काला काला ढुङ्गा छन्। आमा भन्छन्, यी काला ढुङ्गा होइनन्, यी त अलैँचीका दाना हुन्, यिनको पनि राम्रो स्वाद हुन्छ, त खाइ त हेर। बच्चा मुन्टो हल्लाइ हल्लाइ भन्छ, नाइ यी त काला ढुङ्गा हुन्, यी त काला पत्थर हुन्। अनि बिचारी आमा के गर्न सक्छिन्? यही त भन्छन् नि, ठिक छ बाबु, त जेलाई काला ढुङ्गा भन्ठान्छस् त्यसलाई झिकेर बाहिर फाल, बाँकी त खा। पछि जब बुझ्ने छस् कि यो पनि खाने चिज हो अनि खाएस, अहिले त्यसलाई झिकेर भए पनि खिर त खा। अबोध बच्चाले म खान्न, यसमा त काला ढुङ्गा छन् भनेर पुरै खिर फालिदिन्छ भने आफ्नै हानि गर्यो नि। त्यस्तै धर्मको सैद्धान्तिक पक्षमा आफ्नो परम्परासँग मेल नखाने कुनै कुरा लाग्यो भने, खिरका काला काला ढुङ्गा जस्तै लाग्यो भने हाल त्यसलाई छाडिदिनु र बाँकी स्वीकार गर्नु, पछि आफैले बुझेपछि मात्र त्यसलाई पनि स्वीकार गर्नु। तर जुन व्यवहारिक पक्ष छ त्यसमा त काला पत्थर जस्तो देखिने केही पनि हुँदैन। समझदार व्यक्तिले यति कुरा खुब राम्ररी बुझ्नेछ कि धर्मको व्यवहारिक पक्ष भनेको शील, समाधि, प्रज्ञा हो। त्यसलाई आफ्नो जीवनमा उतार्नुपर्छ। यो कुरा बुझ्यो भने घर गएर आफ्नै इच्छाले आत्मसमर्पण गरिनेछ। 10 दिन अघि जुन आत्मसमर्पण गरिएको थियो त्यो कसैले भनेर गरियो? हामी यस शिविरमा सामेल भयौँ, यहाँ आत्मसमर्पण गरेर काम सुरु गर्नुपर्ने थियो, त्यसैले आत्मसमर्पण गरियो। अब त कसैले भन्नै पर्दैन, आफै कुरा बुझियो अनि आफ्नै इच्छाले आत्मसमर्पण गरिनेछ। त्यो पनि 10 दिन 20 दिनको लागि होइन, जीवनभरिको लागि समर्पित हुनेछ। जीवनभरि यथाशक्ति धार्मिक जीवन जिउनु छ, कसैमाथि दया कृपा गर्नको लागि होइन, आफ्नै भलाइको लागि धार्मिक जीवन जिउनु छ। यसरी जीवनभरिको लागि आत्मसमर्पित हुन्छ, अर्थात् धर्मप्रति समर्पित हुन्छ, किनकि धर्म धारण गरेर मात्र त्यसको फाइदा हुन्छ भन्ने जानिसकेको हुन्छ। धर्म धारण नगरी, धर्म जीवनमा उतार्दै नउतारी, धर्मको सिद्धान्तका सबै कुरा बुद्धिको स्तरमा स्वीकार गरेर, भावावेशको स्तरमा स्वीकार गरेर केही पनि पाइने छैन। धर्मको जे जति फाइदा हुने हो त्यो धर्म धारण गरेर मात्र हुन्छ। धर्म जीवनको अङ्ग बनोस्, व्यवहारको अङ्ग बनोस्, अनि लाभै लाभ हुनेछ। धर्मको यो व्यवहारिक पक्ष ज्यादै मङ्गलकारी छ। पश्चिमी देशहरूमा एउटा कथा सुनिन्छ, एकजना धेरै पढे लेखेको प्रोफेसर एउटा जहाजमा यात्रा गर्छ। पढे लेखेको त धेरै छ तर जीवनको त्यति अनुभव भने भएको छैन, युवा अवस्थामै छ। त्यसै जहाजमा एउटा बुढो अपढ खलासी पनि छ। कहिलेकाहीँ त्यो बुढो खलासी प्रोफेसरको क्याबिनमा आउँछ र उसका अति उच्च पाण्डित्यपूर्ण कुराहरू सुनेर ओहो, यो व्यक्ति कति पढे लेखेको, कति विद्वान, कस्तो पण्डित भनेर छक्क पर्छ। एक दिन धेरै कुरा सुनेर जान लागेपछि प्रोफेसरले सोध्यो, हे बुढा, तिमीले जियोलोजी पढेका छौ, त्यो भनेको के हो महाशय? यो पृथ्वीको एउटा शास्त्र हो, तिमीले पढेका छौ? भनिहाले नि म त बिल्कुलै अपढ छु, मेरो लागि कालो अक्षर भैँसी बराबर छ, कहिले कुनै स्कुलमा कलेजमा गएकै छुइनँ, मैले केही पढेको छैन। हे बुढा, तिमीले 1/4 जिन्दगी बर्बाद पार्यौ। बुढा एकदम उदास भए। यस्ता विद्वान मानिसले भनेको साँच्चै हुनुपर्छ, मैले 1/4 जिन्दगी बर्बादै पारे होला। दोस्रो दिन पनि धेरै पाण्डित्यपूर्ण कुरा सुनिसकेपछि जान लाग्दा प्रोफेसरले सोध्यो, हे बुढा, तिमीले ओसनोलोजी पढेका छौ? त्यो के हो नि महाशय? समुद्रको पनि एउटा शास्त्र हुन्छ, तिमीले त्यो पढेका छौ? हिजो भनिहाले नि केही पनि पढेको छुइनँ भनेर। हे बुढा, उसो भए तिमीले आफ्नो आधा जिन्दगी बर्बाद पार्यौ। बुढा धेरै उदास भए। तेस्रो दिन फेरि सोध्यो, तिमीले मेटेरियोलोजी पढेका छौ? त्यो के हो नि? नामै सुनेको छैन। अरे, हावाको, पानीको, मौसमको, ऋतुको पनि आफ्नो एउटा शास्त्र हुन्छ, तिमीले पढेका छौ? भनिहाले नि महाशय, केही पनि पढेको छैन। हे बुढा, त्यसो भए तिमीले आफ्नो 3/4 जीवन चौपट्ट पार्यौ। बुढो धेरै उदास हुन्छ। चौथो दिन बुढाको पालो आयो अनि दौडिँदै आएर प्रश्न गर्छ, प्रोफेसर साहेब, प्रोफेसर साहेब, तपाईँले स्विमोलोजी पढेको छ, त्यो के नि? तपाईँलाई पौडिन आउँछ? अरे आउँदैन भाइ, मलाई त पौडिन आउँदैन। त्यसो भए प्रोफेसर साहेब, तपाईँले आफ्नो पुरै जिन्दगी चौपट्ट पार्नुभयो, यो जहाज ठोकियो। जस जसलाई पौडिन आउँछ उसले किनारा देख्नेछ, त्यहाँसम्म त पुगिहाल्नेछ, तर जसलाई पौडिन आउँदैन ऊ त अवश्य डुब्नेछ। महाशय म के गरौँ? तपाईँले त आफ्नो पुरै जिन्दगी गुमाउनु भयो। त्यसकारण भाइ, पुरै संसारभरिका लोजी पढेको भए पनि यदि स्विमोलोजी पढेको छैन भने ती सबै लोजीहरू हामीलाई के काम लागे? र पौडिने पनि केवल शास्त्र मात्रै पढियो र पानीमा खुट्टै हालिएन भने पानीमा त डुबिनेछ। पौडिएर यस भवसागरलाई तर्नु छ, दुःख सागरलाई तर्नु छ। त्यसकारण पौडिन सिक्नु पर्यो। यही नै धर्म हो, अरू केही पनि धर्म होइन। पौडिएर कसरी दुःख सागर पार गरियोस्, भवसागर पार गरियोस्, बस त्यो शील हो, समाधि हो, प्रज्ञा हो। शील हो, समाधि हो, प्रज्ञा हो। जसले सिक्नेछ उही पार लाग्नेछ, किनकि पौडिन सिक्यो। त्यसकारण धर्मको जुन व्यवहारिक पक्ष छ त्यो हाम्रो लागि धेरै कल्याणकारी छ, सबैको लागि धेरै कल्याणकारी छ, र त्यसैको अभ्यास गर्नु छ। थोरै भए पनि यहाँ 10 दिनमा धर्मको व्यवहारिक पक्षको शिक्षा हासिल गरियो। 10 दिनमा कति नै हासिल गर्न सकिन्छ र थोरै मात्र हासिल गरियो। बाटो धेरै लामो छ र त्यो बाटोमा एउटा सानो पाइलो भए पनि उठायौँ। जे सिक्यौँ त्यसको अवमूल्यन गरेको होइन, हामीले सिकेको विद्या धेरै मूल्यवान छ। पहिलो पाइलो त उठायौँ। जसले पहिलो पाइलो उठायो उसबाट आशा गर्न सकिन्छ कि उसले दोस्रो पाइलो पनि उठाउनेछ, तेस्रो पनि उठाउनेछ, यसरी कदम कदम अगाडि बढ्दै बढ्दै अन्तिम लक्ष्यसम्म पुग्नेछ। तर कुनै विचराले शुद्ध धर्मको बाटोमा पहिलो पाइलो पनि उठाएको छैन भने ऊ मुक्त अवस्थासम्म पुग्ला भनेर कसरी भन्नु, कसरी आशा गर्न सकिन्छ? त्यसैले पहिलो पाइलो धेरै मूल्यवान पाइलो हुन्छ। तैपनि हुन त पहिलो पाइलो नै हो, धेरै लामो बाटो छ। यो 10 दिनमा त यस्तो भयो कि एउटा धेरै उब्जाउ जमिनमा निकै राम्रो बिउ रोपियो र त्यसको अङ्कुर फुटेर बाहिर आयो। अब यस बिरुवाको निकै हेरचाह गर्नुपर्नेछ, यसको रक्षा गर्नुपर्नेछ, यसको सेवा गर्नुपर्नेछ। कुनै कुशल मालीले ठुल्ठुला रुखहरूको होइन, ससाना बिरुवाहरूको सेवा गर्छ, त्यसको वरिपरि बार बारी राख्छ ताकि कुनै गाई बाख्राले नखाउन्। समय समयमा घाम पानी छाया दिएर धेरै सेवा गर्छ। यसरी सेवा गर्दै गर्दै त्यो बिरुवाले एउटा विशाल रुखको रूप धारण गर्दछ, निकै गहिरा जरा भएको, निकै मोटो फेद भएको हुनेछ, अनि त्यसले हाम्रो कुनै सेवा चाहँदैन, त्यसलाई हाम्रो कुनै सेवाको आवश्यकता हुँदैन, आफ्ना आवश्यकताहरू आफै पुरा गर्दछ। कसले त्यसको वरिपरि बार बार छ र कुन गाई बाख्राले त्यसलाई खान सक्छ र कसले त्यसमा साँझ बिहान पानी हाल्छ? त्यो आफ्ना आवश्यकताहरू आफै पुरा गर्छ। अब त्यसले हाम्रो सेवा नलिने मात्र होइन, बदलामा हाम्रै सेवा गर्न थाल्छ, खुब सेवा गर्छ, जे उब्जाउँछ हाम्रै लागि उब्जाउँछ। यसै गरी धर्मको यो सानो बिरुवाले अहिले धेरै सेवा चाहन्छ, यसको वरिपरि बार बारी राख्नुपर्छ, समय समयमा पानी हाल्नुपर्छ। यसरी सेवा गर्दै गर्दै जब यसले विशाल वृक्षको रूप धारण गर्नेछ, धेरै गहिरा जरा भएको, धेरै मोटा हाँगा भएको, अनि सेवाको आवश्यकता पर्ने छैन, त्यसपछि यसले हाम्रो सेवा गर्नेछ। यति शीतल छहारी दिनेछ जुन कहिल्यै भोगेको छैन, यस्तो मिठो फल दिनेछ जुन कहिल्यै चाखेको छैन, जीवनभरि दिनेछ, दिइ मात्र रहनेछ। तर अहिले सानो बिरुवा छ, त्यसैले धेरै सेवा चाहन्छ। यसको वरिपरि बार लगाइराख्नुपर्छ, होइन भने कुनै न कुनै चौपायाले आएर खान्छ। कस्तो बार लगाउने, त्यसलाई कुन चौपायाले खान्छ बुझौँ। दस दिने शिविर पुरा गरी जब आफ्ना घर जान्छौँ, तब घरका सदस्यले, समाजका मानिसले कहाँ गएका थियौ, के सिकेर आयौ भनेर सोध्नेछन्। अनि धर्मको क्षेत्रमा गोपनीयता छँदै छैन, यहाँ लुकाउन छिपाउनका लागि कुनै कुरा छँदै छैन, खुल्ला पुस्तक हो यो। त्यहाँ गएर यो सिकेँ, यो सिकेँ, यो सिकेँ भनिन्छ, अहिले नै सिकाउन लायक भएका छैनौ, त्यसको लागि त निकै पाक्नुपर्छ, तर जे जति सिक्यौँ त्यति अरूलाई भन्न सक्छौँ। तिमीलाई पनि सिक्नु छ भने कुनै शिविरमा गएर मार्गदर्शकसँग सिक। यसरी यो सिकेँ भनेर बताउँदा कुनै अल्झेको व्यक्तिले यो त हाम्रो धर्म होइन, पराई धर्म हो भनेर भन्न सक्छ। उसले भन्न सक्छ कि अरे तिमी कहाँ अल्झ्यौ पराई धर्ममा, बरु आफ्नो धर्ममा मर्नु बेस हुन्छ। यो सुनेर तर्सन्छ, झस्कन्छ, अनि आफ्नो साँझ बिहानको साधना बन्द गरिदियो भने गाई बाख्राले खाइहाले होइन। यदि त्यसको चारैतिर बार बारेर भनोस् कि भाइ मेरो धर्मको जुन बिरुवा छ त्यो यस बारभित्र छ, म जे जति अभ्यास गर्छु त्यो यो घेराभित्र छ, बारभित्र शील छ, सदाचार छ, प्रज्ञा छ। म पहिले शील सदाचारको जीवन जिउँदिन थिएँ र अब जिउने अभ्यास गर्न थालेँ भने मैले के बिराएँ, कसैले के विरोध गर्ला, विरोध गर्नै सक्ने छैन। बारभित्र समाधिको अभ्यास गरिन्छ, आफ्नो मनलाई वशमा राख्ने अभ्यास गरिन्छ, र त्यो पनि यस्तो आलम्बनले जुन कुनै एउटा सम्प्रदायको होइन, सार्वजनिक आलम्बन हो। सास त सबैको एकै किसिमको हुन्छ, अनि सासको सहायताले आफ्नो मनलाई वशमा राख्ने अभ्यास गर्न थाले। भन भाइ तिमीलाई के फरक पर्छ, कसैले विरोध गर्नै सक्ने छैनन्। यो बारभित्र प्रज्ञाको अभ्यास गरिन्छ र प्रज्ञाद्वारा आफ्नो मनका विकारहरूलाई हटाउने काम गरिन्छ, अनि त्यो पनि सार्वजनिक आलम्बनको सहायताले गरिन्छ। कुनै सम्प्रदायसित कुनै सम्बन्ध छैन, आफ्नो शरीरमा हुने संवेदनाहरू सबैका आफ्नो शरीरमा हुन्छन् भने भन भाइ यसमा के विरोध छ, कसरी कसैले विरोध गर्ला। यो बाहेक अरू केही छ भने त्यो यस बारभन्दा बाहिर छ। जति पनि दार्शनिक मान्यताका कुरा छन्, परम्परागत मान्यताका कुरा छन्, ती यो बारभन्दा बाहिर छन्। म त त्यहाँ बारभित्रकै कुरा सिक्न गएको थिएँ, शील समाधि प्रज्ञा, र यसकै अभ्यास गर्छु, सबै विरोधहरू खत्तम हुनेछन्, अनि आफ्नो काम गरि नै रहनेछ। धर्मको बिरुवालाई कुनै गाई बाख्राले खाएनन्। अनि यस बिरुवामा पानी हाल्नुपर्छ, बिहान बेलुका एक एक घन्टा पानी हालेनौ भने सुकेर जानेछ। एक घन्टा बिहान, एक घन्टा बेलुका दिनहुँ अभ्यास गर्नै पर्छ। नयाँ साधकहरू घर गएर कहिलेकाहीँ तर्सिन्छन् कि दिनहुँ एक घन्टा साँझ, एक घन्टा बिहान, दैनिक दुई घन्टा यसलाई कसरी दिउँ। जीवनका दिनहुँका 24 घन्टाबाट 2 घन्टा दिनु त निकै गाह्रो छ। सुरुमा अलि गाह्रो लाग्न पनि सक्छ, मनलाई अलि बलियो पारेर दृढ सङ्कल्प गरेर एउटा अधिष्ठान लिनुपर्छ। सुरु सुरुमा 1 घन्टाको अधिष्ठानमा पनि कति कठिनाई हुन्छन्, तर केही दिनपछि नै धेरै सजिलो हुन थाल्छ, धेरै सजिलैसित घन्टाभरि बसिन्छ। यसरी नै वर्ष दिनको लागि अधिष्ठान लिनेछौँ, जे भए पनि, जति हानि भए पनि म साँझ बिहान 1-1 घन्टा विपसना त गर्ने नै छु भनेर अधिष्ठान लिउँ। सुरु सुरुमा गाह्रो लागे पनि अभ्यास गर्दा गर्दै निकै सजिलो हुन थाल्नेछ। जो जो विपसना गर्न छोडिदिन्छन् यसै 1 वर्षमा छोड्छन्, र जसले 12 महिनासम्म तानेर लैजान्छन् अनि छुट्ने छुटाइने हुँदैन, त्यसपछि त जीवनको अङ्ग बन्दछ, आफ्नो स्वभाव बन्दछ। यो जुन 12 महिनाको व्रत लिएर काम सुरु गर्यौँ भने धेरै चाँडै हुनेछ, 12 महिना कुर्नै पर्दैन। धेरै चाँडै नै यो कुरा बुझ्नेछौँ कि हामी आफ्नो साँझ बिहानको 1-1 घन्टा खेर फालिरहेका छैनौँ, पटक्कै खेर फालिरहेका छैनौँ। एउटा कुरा त यो बुझिनेछ कि जो व्यक्ति अहिलेसम्म राति जति बेर सुत्ने गर्थ्यो, अब दिनहुँ साँझ बिहान विपसना गर्ने गरेपछि देख्नेछ कि आफ्नो निन्द्रा पुरा गर्न 1 घन्टा कम सुते पुग्छ। 7 घन्टा सुत्ने मान्छेलाई 6 घन्टामै निन्द्रा पुग्छ, 6 घन्टा सुत्ने मान्छेलाई 5 घन्टामै निन्द्रा पुग्छ। दैनिक 1 घन्टा त सजिलैसित आफ्नो रातिको निन्द्राबाट निस्किनेछ, बिउज्ने बित्तिकै पनि कहाँ उठिन्छ र, अल्छी भएर पल्टिरहन्छ। यसरी कति समय त हामी बेकार खेर फाल्दछौँ। विपसनाको बाटोमा हिँड्ने व्यक्ति, धर्मको बाटोमा हिँड्ने व्यक्तिले थाहा पाएको हुन्छ कि मनुष्यको जीवन कति अमूल्य छ, खेर फाल्नको लागि समय कहाँबाट पाउने। बिउज्यो कि आफ्ना काममा लागिहाल्छ, समय बर्बाद गर्ने छैन। अर्को एउटा ठुलो कुरामा परिवर्तन देखिन थाल्नेछ, जो व्यक्ति जुन पेसामा छ, जुन जिम्मेदारीमा छ, आफ्नो जिम्मेदारीको काम गर्नमा अब झन् शक्तिशाली हुनेछ। मानिलिउँ कुनै काम पहिले दैनिक 8 घन्टामा पुरा गर्दथ्यो र त्यही कामको थकाइले चुर हुन्थ्यो भने, अब त्यति नै काम 7 घन्टामा पुरा गर्नेछ, 6 घन्टामै पुरा गर्नेछ, तैपनि काम गर्ने स्फूर्ति अझै कायम रहनेछ। यसरी काम गर्ने शक्ति खुब बढ्नेछ। काम गर्ने शक्ति गुमाएन, अलिकति पनि गुमाएन। एउटा उदाहरण लिउँ, हाम्रो गुरुदेव सायाजी उबाखिनको। धेरै गरिब घरमा जन्मिए, बाबुआमासँग त पढाउनका लागि पनि पैसा थिएन, कुनै टाढा कि फुपूले सहायता गरेन र म्याट्रिकसम्म पास गरे, त्यसपछि पढाइ बन्द भयो अनि आफ्नो आजीविकाको लागि जागिर खोज्न निस्किए। यताउता भौँतारिएपछि सरकारको एकाउन्टेन्ट जनरलको अफिसमा एउटा मामुली क्लर्कको जागिर पाइयो, त्यहीँबाट उनको जीवनको आरम्भ भयो। एक दिन सुने कि रङ्गुन नदी पारिपट्टि एकजना किसान बस्दछ र त्यो किसानले हरेक महिनामा 10-10 दिनको विपसनाको शिविर चलाउँछ। जसभित्र धर्मको बिउ छ उसले विपसनाको बारेमा सुनेपछि त्यसै बस्नै सक्दैन, शिविरमा सामेल हुने निश्चय गरेर 10 दिनको लागि छुट्टी मागे। तर अधिकृतहरूले छुट्टी दिएनन्। अहिले बजेटको समय भएकोले कसैले पनि छुट्टी पाउने छैन भने ढिपी गर्दा पनि बिदा दिएनन्, बरु जागिरको धम्की दिए। जागिर गए जाओस्, म विपसना नगरिरहन सक्दिनँ, म 10 दिन त जाने नै छु भनेर गए। 10 दिनको पहिलो शिविर गरेर आए। पुरानो पुण्य पारमी निकै भएकोले एकै शिविरमा धेरै प्राप्त गरे। फर्केर आफ्नो अफिसमा जाँदा जागिरबाट बर्खास्त गरे होला भन्ने सोचेर गएका थिए। अफिस पुग्दा आफ्नो टेबलमाथि एउटा सरकारी चिठी देखे अनि त्यसलाई खोलेर पढे। अरे, त्यसमा त लेखेको थियो कि अर्को महिनाको 1 तारिकदेखि तिम्रो प्रमोसन भयो, तिम्रो तलब अरू बढ्यो। यसको मतलब यो होइन कि जो जो शिविरमा आए घर जाने बित्तिकै उनीहरू सबैलाई पदोन्नतिको पत्र प्राप्त हुन्छ, कसैलाई हुन पनि सक्छ। कोही कोही लेख्छन्, हाम्रो यो प्रमोसन भयो, हामीलाई यो लाभ भयो, यो आफ्नो पुण्य पारमीको कुरा हो। धर्मको बाटोमा पाइला चालेपछि लोकीय तथा लोकोत्तर दुवै क्षेत्रमा उन्नति हुँदै जान्छ। धर्म केवल लोकोत्तर क्षेत्रको लागि मात्र होइन, लोकीय क्षेत्रको लागि पनि हो। जो धर्मको बाटोमा हिँड्छ उसको लोकीय र लोकोत्तर दुवै क्षेत्रमा प्रगति हुनेछ। उनले पनि खुब प्रगति गरे। ब्रह्मदेश स्वतन्त्र भयो, सरकारले आफ्नो सम्पूर्ण शासनलाई वर्मीकरण गर्यो, गर्नु पनि पर्दथ्यो। स्वतन्त्र देश भयो अनि पहिला सबै अधिकारीहरू अङ्ग्रेज अथवा भारतीय थिए, अब तिनको ठाउँमा बर्मेलीहरूलाई नियुक्ति गरियो। अरू विभागमा त सजिलैसित बर्मेली अधिकारीहरू पाइए, तिनैलाई पदोन्नति गरेर माथिल्ला पदहरू दिइयो। तर बिचरा बर्मेलेहरू स्वभावैले ज्यादै सोझा हुन्छन्, आफ्नो खल्तीको हिसाब पनि राख्न जान्दैनन्। यति ठुलो राज्यको हिसाब कसैले कसरी राख्ला? एकाउन्टेन्ट जनरलको अफिसमा त सबैजसो भारतीयहरू बनर्जी, मुखर्जी, मेनन, नायडू आदि थिए। कसलाई एकाउन्टेन्ट जनरल बनाउने? एकजना धेरै जुनियर अधिकृत उबाखिन थिए, यिनैलाई एकाउन्टेन्ट जनरल बनाऊ। स्वतन्त्र ब्रह्मदेशको सरकारको पहिलो एकाउन्टेन्ट जनरल भए। भने नि लोकीय क्षेत्रमा पनि धेरै उन्नति हुन्छ। एकाउन्टेन्ट जनरलको ठुलो अफिस मिल्यो, अनेक कोठाहरू भएको धेरै ठुलो अफिस थियो। अनि प्रधानमन्त्री कहाँ गएर भने, तपाईँले यति ठुलो अफिस दिनुभयो, त्यहाँ अनेक कोठा छन्, तीमध्ये एउटा कोठा सरकारी काममा होइन कुनै अर्कै काममा लगाउँछु। अर्को के काममा लगाउने? एउटा कोठामा आफ्नो विभागका कर्मचारीहरूलाई 10-10 दिन विपसेना साधना सिकाउने छु। अरू कुनै प्रधानमन्त्री हुँदो त हपार नै थियो होला। सरकारी अफिस हो, त्यहाँ कसरी विपसेना सिकाउँछौ? तर यो प्रधानमन्त्रीलाई थाहा थियो कि विपसेनाको के लाभ हुन्छ? गर भाइ, साँच्चै गर्नुपर्छ, यो त एकदम कल्याणको कुरा भयो। अब हरेक महिनामा 10-10 दिनको शिविर हुन थाल्यो। त्यसमा त्यसै विभागका 5 जना बसुन् या 10 जना बसुन् या 20 जना बसुन्, शिविर चल्थ्यो। डेपुटी एकाउन्टेन्ट जनरलदेखि लिएर पिएनसम्म सबै बस्न थाले। यस्तो हुन थालेको लगभग 5 वर्ष पनि नबित्दै एकाउन्टेन्ट जनरलको अफिस अब मानिसहरूको चर्चाको विषय बन्यो। यसअघि एकाउन्टेन्ट जनरलको अफिस त्यस्तो भ्रष्टाचारको अड्डा थियो। कसैले पनि सरकारबाट जायज पैसा लिनको लागि दरखास्त चढायो भने त्यो एकाउन्टेन्ट जनरलको अफिसबाट जान्थ्यो। एकाउन्टेन्ट जनरलका कर्मचारीहरू तबसम्म त्यसलाई पास गर्दैनथे जबसम्म उनीहरूको कर चुक्ता हुँदैनथ्यो। उनीहरूले 1%, 2% यस्तै केही राखेका थिए। अनि एकाउन्टेन्ट जनरलदेखि लिएर पिएनसम्म सबैले बाँडेर लिन्थे। हिसाबका पक्का छन्, खुब बाँडेर लिन्थे। अब त उबाखिन एकाउन्टेन्ट जनरल छन् यस्ता धर्मपुरुष। अनि कसरी त्यस्तो हुन देलान्? एक त अनुशासनका हिमायती व्यक्ति, अझ धेरै कडा नियम बनाए कि जस कसै कहाँ कुनै पब्लिकको निवेदन आयो भने 48 घन्टाभित्र त्यसको निर्णय गर्नुपर्नेछ। गर्न सक्दैनौ, कुनै कठिनाइ छ भने म कहाँ फाइल ल्याऊ, म निर्णय दिनेछु। म कहाँ पनि ल्याउँदैनौ, आफै पनि निर्णय गर्दैनौ भने चालामाला खराब छ, निकालिदिनेछु। कसै कसैलाई निकाले पनि, तर डन्डाको जोडले मात्र मानिस बदलिन सक्दैन। समाज डन्डाको जोडले बदलिँदैन। यो जुन धर्मगङ्गामा डुबुल्की लाग्न थाल्यो, अनि बिस्तारै 4-5 वर्षमा एकाउन्टेन्ट जनरलको अफिसमा भ्रष्टाचारको नाम निशान पनि रहेन। प्रधानमन्त्री कहाँ यो कुरा पुग्यो, अनि उबाखिनलाई बोलाएर भन्छन्, अरे धेरै ठुलो कुरा भयो, तिम्रो अफिसमा त भ्रष्टाचार लगभग समाप्त भयो, हाम्रो त हेर यो विभागमा पनि धेरै भ्रष्टाचार छ, अमुक विभागमा पनि धेरै भ्रष्टाचार छ, त्यहाँ पनि केही गर न, म सरकारी नोकर हुँ, मलाई त्यहाँ सरुवा गरिदिनुहोस्, आफ्नो कर्तव्य पनि निभाउने छु र यो काम पनि गर्नेछु। अरे होइन होइन, त्यहाँ सरुवा गरियो भने यहाँ चौपट्ट हुनेछ, त्यसकारण यहाँ पनि हेर्नु र त्यसलाई पनि हेर्नु। हुँदा हुँदा उनको सरकारी सेवाकालमा यस्ता वर्षहरू बिते कि 4-4 वटा विभिन्न विभागहरूका अध्यक्ष छन्, 4-4 वटा विभागहरूलाई सम्हालिराखेका छन्। भ्रष्टाचार नै भ्रष्टाचार भएको कुनै एउटा विभागलाई कुनै व्यक्तिले इमान्दारीपूर्वक सम्हाल्न खोज्यो भने, त्यसलाई बदल्न चाह्यो भने जिउन मुस्किल हुनेछ। अरू सबै मिलेर उसलाई टिक्न दिने छैनन्, निकालेर फ्याँक्ने छन्। यो काम सजिलो हुँदैन, गर्नेलाई मात्र थाहा हुन्छ। चार चारवटा विभागलाई सम्हालिराखेका छन् र हरेक विभागमा यति राम्रा परिणाम आइरहेका छन्, काम गर्ने शक्ति कति बढ्यो। यो भन्न चाहन्छु कि कति काम गर्न थाल्छ मान्छे। एउटा कुरा उनको बारेमा धेरै प्रसिद्ध थियो, उनी जुनसुकै विभागमा गए पनि उनको टेबलमा जतिसुकै मुद्दा आए पनि फाइल बाँकी रहँदैनथ्यो, सबै फाइलहरूमा आफ्नो निर्णय दिएर निस्कन्थे। किनभने मन यति प्राञ्जल भयो, यति शुद्ध भयो कि त्यस्तो मन कुनै मुद्दामा पनि तुरुन्तै गहिराईसम्म पुग्छ। यसको मूल कारण के हो, यो समस्याको समाधान के हो, अनि जे निर्णय दिनेछ सही निर्णय दिनेछ, शीघ्र निर्णय दिनेछ। यसरी काम गर्ने शक्ति बढ्यो नि। जब जब हाम्रो मन अल्झिराखेको हुन्छ, यो गरौँ कि त्यो गरौँ, अनि काम पुरा हुँदैन र राम्रो पनि हुँदैन, धेरै काम पनि हुँदैन। मन अल्झेको छैन भने काम पनि राम्रो हुन्छ र छिटो पनि हुन्छ। जुन सांसारिक जिम्मेदारीमा कुनै मान्छे लागेको भए पनि आफैले काम धेरै राम्रो गरेको पाउनेछ। 55 वर्षको उमेरमा यी व्यक्ति अवकाश पाउँछन्, अनि सरकारले भन्छ तिमीलाई कसरी अवकाश दिने, अरू एक वर्ष गर, अझ एक वर्ष गर। यसरी 3 वर्षसम्म थप भएपछि अब अरू थप्न मिल्दैन, अनि संसदमा सरकारी सेवाको नियम बदल्छन्। अरू सबैलाई लागु हुने सरकारी अवकाशको नियम उबाखिनलाई लागु नहुने पार्छन्, उनलाई अझै काम गर्न लगाइन्छ। 4 वर्ष, 5 वर्ष, 10 वर्ष, 12 वर्ष गर्दै 67 वर्षका बुढा भइसके, काममा जोतिरहेका छन्। 67 वर्षको उमेरमा जबरजस्ती निस्किन्छन्। काम गरेको तलबको लोभले हो त? धेरैले सोधिरहन्छन् कि जब अनासक्त हुनेछौँ कसरी काम हुन्छ। हामीलाई जुन प्रेरणा मिल्दछ त्यो त आसक्तिबाट मिल्दछ, रागबाटै मिल्दछ। अरे, कहिले अनासक्त भएर जिउन सिकेकै छैन नि। आसक्ति भयो भने आत्मकेन्द्रित हुन्छ, म मेरो लागि भन्ने भयो भने भित्र धेरै तनाव हुन्छ। काम त गर्छ, यताउता धाउँछ, अनि भित्र तनावै तनाव उत्पन्न गर्छ। आसक्त छैन भने भित्र तनाव पनि छैन। अब आफ्नो साथै अरूको पनि मङ्गलका निमित्त काम गर्ने प्रेरणा जाग्छ। मेरो कामबाट मेरो मङ्गल त हुने नै छ, सांसारिक क्षेत्रमा पनि परलोकीय क्षेत्रमा पनि मेरो त मङ्गल अवश्य हुन्छ। साथसाथै मेरो कामले गर्दा अरूको कत्तिको मङ्गल भइरहेको छ, अरूको कति भलाइ भइरहेको छ। यसरी प्रेरणा जाग्छ। यी व्यक्ति खालि तलबकै लागि मात्र 67 वर्षसम्म काममा जुटिरहेका थिएनन्। गृहस्थ भएका हुनाले तलब त आवश्यक पर्ने नै भयो, तैपनि तलबको बारेमा उहाँको अझै चाखलाग्दो कुरा छ। त्यहाँको सरकारी नियमअनुसार एउटाभन्दा बढी विभागमा काम गर्नेले आफ्नो विभागबाट पुरा तलब र अर्कोबाट 1/3 तलब पाउने व्यवस्था छ। 4 विभागमा काम गरिरहेकोले आफ्नो विभागबाट पुरा तलब र बाँकी 3 1/3 पायो भने दोब्बर तलब हुने भयो। तर यी त उबाखिन हुन् नि, तलबको बारेमा सरकारलाई कानुन बदल्न सल्लाह दिन्छन्। यो कानुन अरू सबैमाथि लागु भए ठिक छ, तर उबाखिनमाथि लागु हुनु पर्दैन। म त सधैँ जति बेर काम गर्दथेँ अहिले पनि त्यति नै बेर काम गर्दछु, यहाँ गरौँ या त्यहाँ गरौँ, एउटै तलब भए पुग्छ भनेर बढी तलब लिएनन्। त्यसकारण काम गरेको लोभको कारणले होइन, मेरो कामले मानिसहरूको भलो कसरी हुन्छ। हरेक व्यक्ति समाजको अङ्ग हो। जो व्यक्ति जुन काममा छ, जुन पेसामा छ, जुन धन्दामा छ, जुन जिम्मेदारीमा छ, यदि उसमा धर्म छ भने उसले यस्तो सोच्नेछ कि मेरो यस कामले मेरो भरण पोषण हुन्छ नै, साथै अरूको भलाइ हुन्छ कि हुँदैन। यसरी सबैले आफ्नो भलाइको साथै अरूको भलाइको बारेमा पनि सोच्न थाले भने समाजको ढाँचा नै बदलिनेछ, ढङ्ग नै बदलिनेछ। यस्तो केवल उबाखिन एकजनामाथि मात्र हुन्थ्यो भने उबाखिनको सन्दर्भमा कुनै चमत्कार भयो भन्नु, अरे कति मानिसहरू लेखिरहन्छन्, शिविर लिइसकेपछि आफ्नो काम गर्ने शक्ति बढेको बारेमा लेख्छन्। आफ्नै अनुभवले पनि जान्दछु, धर्मगङ्गामा डुबुल्की लगाउनुभन्दा पहिले पनि, धर्मको बाटोमा हिँड्नु अगाडि पनि आफूलाई खुब धर्मवान मान्दथे। तैपनि त्यो धर्म त आफ्नै ढङ्गको धर्म थियो। जब शुद्ध धर्मको कुरा बुझियो र त्यस बाटोमा हिँड्न थालियो, अनि कति ठुलो परिवर्तन भयो। यसभन्दा पहिला पनि जीवनमा तलमाथि त भइ नै रहन्थ्यो, कुनै तलमाथि पर्ने बित्तिकै धेरै व्याकुल हुन्थ्यो। अब यो बाटोमा हिँड्न थालेपछि पनि तलमाथि त भइरहन्छन्, पहिलेभन्दा धेरै पनि भएका छन्, तर मन अति स्थिर, अति शान्त, अति प्रसन्न रहन्छ। जतिसुकै तलमाथि परे पनि समताको जीवन जिउनु छ। व्याकुलता नभएकोले काम गर्ने शक्ति पनि धेरै बढ्यो। यो आफ्ना अनुभवले पनि जान्दछु। अनेक साधकहरूले आफ्ना अनुभवका बारेमा लेख्छन्, त्यसलाई पनि मान्छु। दिनहुँ बिहान बेलुका जुन एक एक घन्टा आफ्नो समय यस साधनालाई दिनेछौँ, त्यो खेर जाँदैन, अझ समयको सदुपयोग गरेको साबित हुनेछ। योभन्दा राम्रो अरू उपयोग हुनै सक्दैन। यसरी लोकीय क्षेत्रको लागि अनि लोकोत्तर क्षेत्रको लागि पनि आफ्नो कल्याण गरिरहेका हुनेछौँ। लोकीय क्षेत्रको लागि पनि धेरै ठुलो लाभ हुन्छ। दृढ निश्चय गरेर हरेक दिन बिहान बेलुका एक एक घन्टा त बस्नु नै छ। आफ्नो दिनचर्या अनुसार जसलाई जुन समय मिल्छ त्यही समयमा ध्यान गर्ने निश्चित गरौँ र त्यसै मुताबिक दिनहुँ बसौँ। एउटा स्थानको निश्चित गरौँ। गृहस्थ हौँ, कुनै दिन त्यस स्थानमा बस्न पाएनौँ भने जहाँ स्थान पाइन्छ त्यहीँ बसौँ, जहाँ स्थान पाइन्छ त्यहीँ बसौँ, तर 24 घन्टामा 2 पटक एक एक घन्टा अवश्य ध्यान गरौँ। यो अनिवार्य छ। यसबाहेक राति सुत्नको लागि ओछ्यानमा पल्टिँदा आँखा बन्द गरेर 5 मिनटकै लागि भए पनि सम्पूर्ण शरीरमा कहाँ कहाँ के संवेदना भइरहेका छन् तिनैलाई जानौँ र तिनको स्वभावलाई जानौँ। अनिच्छा, 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 यस अनित्य बोधका साथ सुतौँ। बिहान बिउँझ्दा पनि पहिलो काम 5 मिनट मात्रै भए पनि शरीरमा कहाँ कहाँ संवेदना भइरहेका छन् तिनलाई जान्दै अनिच्छा, अनिच्छा, अनिच्छाको होस जगाउँ। यस अनित्य बोधका साथ उठौँ। सुत्दा पनि अनित्य बोधका साथ सुतौँ। 5-5 मिनट मात्रै भए पनि यो काम गर्न नबिर्सौँ। यसबाट धेरै लाभ हुन्छ। अनि यसको अतिरिक्त जहाँ जहाँ सम्भव हुन्छ एकजनाभन्दा बढी साधक साधिका भेला भएर हप्तामा 1 पल्ट 1 घन्टाको सामूहिक साधना गर्नु। यो अनिवार्य त होइन, तर सम्भव हुन्छ भने धेरै कल्याणकारी कुरा हो। जुन सहरमा, जुन गाउँमा, जुन टोलमा एकजनाभन्दा बढी विपक्षी साधकहरू छन् उनीहरूले हप्तामा 1 दिन निश्चित गरेर एउटा ठाउँ निश्चित गरून् र त्यहाँ सँगै बसेर 1 घन्टाको सामूहिक साधना गरून्। त्यसको आफ्नै लाभ हुन्छ। हप्ताभरि जीवनमा कुनै यस्तो आँधी आयो कि सबै साधना छुट्यो, विपसना बिल्कुलै भएन, आनापान गर्न पनि कठिन भयो भने हप्ताको अन्तमा 5-10 जना गुरुभाइ गुरुबहिनीका साथ बसेर ध्यान गऱ्यौँ भने कसैको ध्यान धेरै राम्रो भइरहेको हुन सक्ने हुनाले त्यसैका कारणले सारा वातावरणमा धर्मका तरङ्ग फैलिन थाल्छन् अनि आफ्नो पनि ब्याट्री चार्ज हुन्छ। त्यसपछि आउने हप्तामा सजिलैसित काम हुन थाल्नेछ। यसरी यदि हप्तामा 1 पटक आफ्ना धर्मभाइ धर्मबहिनीहरूसित मिलेर काम गऱ्यौँ भने त्यसको आफ्नै लाभ हुन्छ र सम्भव भएसम्म यसो गर्नु राम्रो हुन्छ। अर्को अनिवार्य कुरा के हो भने वर्षमा 1 पटक त आफूभित्र धर्मगङ्गामा डुबुल्की लगाउनै पर्छ। यदि साँच्चै नै यस विद्यामा पाक्नु छ, साँच्चै नै यस बाटोमा अगाडि बढेर मुक्त अवस्थासम्म पुग्नु छ भने हरेक वर्ष कम से कम 10 दिन यसलाई दिनुपर्छ। बिदा मनाउनको लागि अरू कोही समुद्र तटमा जान्छन्, पहाडमा जान्छन्, तर आफ्नो बिदा यही आफूभित्रकै खोजमा लगाऊ। आफ्नै पहाड छन्, भित्रै समुद्री तट छ, 10 दिन भित्रको धर्मगङ्गामा डुबुल्की लगाएर बाहिर निस्किँदा वर्षभरिको परिश्रमको थकाइ मेटिनेछ र अति ताजा हुनेछ। अर्को वर्षको निमित्त फेरि सांसारिक कामका लागि ठुलो बल प्राप्त हुनेछ। त्यसकारण वर्षमा एकपटक 10 दिन धर्मगङ्गामा डुबुल्की लगाउनै पर्दछ। यस्तो शिविरमा आउँदा धर्मको वातावरणको लाभ पाइन्छ, काम गर्न सजिलो हुन्छ। तर यस्तो शिविरमा आउन पाइएन भने पनि चिन्ताको कुरा छैन, आफ्नो शिविर आफै लगाऊ, स्वयं शिविर। अब त धर्म पालन कसरी गरिन्छ, धर्मको अभ्यास कसरी गरिन्छ भन्ने बारे सबै कुरा बुझिसकेका छौँ। शिविरका सबै नियम, सबै अनुशासन पालन गर्दै त्यही समय तालिका अनुसार काम सुरु गर्नु। आफूलाई कुनै एउटा कोठामा बन्द गर्नु, कसैले खाना ल्याइदियोस्, बस बाहिर दुनियाँसँग बिल्कुल सम्बन्ध टुटोस्। 3-3.5 दिनसम्म आनापान गर्नु अनि विपस्यना। यसरी वर्षमा 10 दिन एकपटक धर्मगङ्गामा डुबुल्की लगाउनै पर्छ। 10 दिन आफ्नो स्वयं शिविर गर्ने भए आफ्नो मार्गदर्शकलाई सूचना दिनुपर्छ। दिन सकेनौँ भने पनि कुनै चिन्ता छैन, दिएमा उनले आफ्नो मैत्री पठाउनेछन्। तर सूचना दिन सकेनौँ भने पनि पटक्कै चिन्ता नलिनु, मनमा कमजोरी आउन नदिनु। अरे, मैत्री त आइहाल्छ, सूचना नदिए पनि आउँछ, कुनै चमत्कारको कुरा होइन, प्रकृतिको नियम हो। यो जुन बारम्बार भन्छौँ कि यदि धर्मको बाटोमा कोही मान्छे चल्न थाल्छ भने उसलाई सबै दृश्य अदृश्य शक्तिहरूले मद्दत गर्न थाल्छन्, कसरी गर्छन्? कुनै चमत्कारपूर्ण कुरा होइन, यो प्रकृतिको नियम हो। जब मानिस यस्ता विकारहरू जगाउन थाल्छ, वासनाका या भयका या ईर्ष्याका कुनै पनि विकारहरू उत्पन्न गर्छ भने ती विकारहरूको आफ्नै तरङ्ग हुने हुनाले त्यस किसिमका तरङ्ग सम्पूर्ण विश्वमा जहाँ जहाँ व्याप्त छन् तीसँगै यी पनि समरस हुन्छन्। आफूभित्र जुन विकार जगायो, बाहिर त्यस किसिमका विकारहरूका जति पनि तरङ्गहरू छन् तिनैसँग मिलेर आफ्नो विकार अझ उत्तेजित हुन थाल्छ। यसरी नै आफ्नो स्वयं शिविर गर्दा साधनामा बसेपछि कुनै कुनै क्षण मात्रै भए पनि मानसले वितरागता, वितद्वेषता र वितमोहताका तरङ्गहरू उत्पन्न गर्छ। पहिलेका सन्तहरूले उत्पन्न गरेका र आजका सन्तहरूले उत्पन्न गरेका त्यस्तै वितरागताका तरङ्ग, वितद्वेषताका तरङ्ग, धर्मका तरङ्ग हाम्रा तरङ्गहरूसित समरस हुन थाल्छन् र धेरै ठुलो बल प्राप्त हुन्छ। एउटा घटना, पैगम्बर मोहम्मद साहबको जीवनको एउटा घटना याद आउँछ। अरू सबै सन्तहरूका जीवनमा जस्तै उनका जीवनमा पनि धेरै विरोधीहरू थिए र एउटा भाइ उनको आफ्नै चेलो कुनै कुरालाई लिएर उनीसित समझदारी नभएकोले विरोध गरेर गयो र उनको ज्यादै निन्दा गर्न थाल्यो। उनको शिक्षाको पनि निन्दा गर्न थाल्यो र उनको व्यक्तिगत निन्दा पनि। पैगम्बर साहबको कुनै अर्को शिष्यले त्यो व्यक्ति त ज्यादै अकुशल काम गर्दैछ, गलत काम गर्दैछ भन्ने सुन्यो। अब के गर्ने? अनि पैगम्बर साहब कहाँ गएर भन्यो, हजुरको त्यो जुन शिष्य थियो नि आजभोलि हजुरका बारेमा निकै नचाहिँदा नचाहिँदा कुराहरू गरिहिँड्छ, हजुर गएर उसलाई सम्झाउनु पर्यो, बिचराको गलत धारणा दूर हुनेछ, भ्रान्ति हट्नेछ अनि त्यस्तो गलत काम गर्ने छैन। सन्त पुरुष थिए, उनले भने जाने भए जाउँ, के बिग्रिन्छ र, गएर सम्झाउने छु। दुबै गए अनि त्यहाँ पुग्दा पैगम्बर साहबले सम्झाउन नपाउँदै उल्टै उही पहिली वकिल बन्यो जो उनलाई लिन आएको थियो। उसले सम्झाउन थाल्यो, सम्झाउँदा सम्झाउँदै तात्तिएर तत मम हुन थाल्यो, भनाभैरी हुन थाल्यो, हात मिसामिस हुन थाल्यो। पैगम्बर साहेब सुटुक्क त्यहाँबाट गए। उसले चाल पाएपछि आफै भन्न थाल्यो, हाम्रा गुरु त गजबका रहेछन्, उनकै लागि लड्न आए र जब कुरा बढ्यो अनि खस्किए। पछि पछि दौडिँदै गएर भन्यो, जब कुरा बढ्यो हजुर त खस्किनु भयो। अरे भाइ, तिमीले बुझेनौ, जब तिमी नै तत मम गर्न थाल्यौ, रिस जगाउन थाल्यौ, तब जति देवता थिए ती सबै त्यहाँबाट खस्किए, कुनै पनि फरिस्ता बसेनन्। अरे, जहाँ यसरी क्रोध जाग्छ त्यहाँ सौम्यदेव कहाँ बस्छन्? त्यहाँ त सबै दुष्ट शक्तिहरू नै भेला हुन्छन्। जसभित्र क्रोध जाग्छ, विकार जाग्छ, यस्ता शक्तिहरू नै आउँछन्। असल देवहरू कहाँ त्यहाँ बस्छन्? तसर्थ यदि हामीलाई साँच्चै नै कसैको असल तरङ्ग लिनु छ भने आफूभित्र पनि त्यस्तै तरङ्ग जगाउनुपर्छ। जब 10 दिनको शिविर लगाउँछौँ अनि आफै मैत्रीका तरङ्गहरूसित ट्युनअप हुनेछौँ, समरस हुनेछौँ, जति पनि सम्यक देवहरू छन् उनको पुरा मद्दत हामीलाई प्राप्त हुन थाल्नेछ। यसरी आफ्नो खुट्टामा उभिन सिक्नेछौँ। कम से कम दिनहुँ साँझ बिहान 1-1 घन्टा, राति सुत्नु अघि 5 मिनट, बिउजिएपछि 5 मिनट, सम्भव भएसम्म हप्तामा 1 पटक र वर्षमा कम से कम 1 पटक 10 दिनको शिविर लगाऊँ। आफैलाई पकाउनको निमित्त कम से कम यति गरौँ। यसको मतलब यो होइन कि कसैले यदि बढी समय पायो भने अब अरू समय यसलाई किन दिने? आफ्नो जिम्मेदारीको काम पुरा गर्नु छ, त्यसबाट टाढा नभाग्नु, त्यसबाट विमुख नहुनु, या त गृहस्थ नरहनु, सन्यासी हुनु, अनि त कुनै जिम्मेदारी रहने छैन। तर यदि गृहस्थ रहन्छौँ भने आफ्नो जिम्मेदारीबाट पन्छिनु हुँदैन। आफ्नो जिम्मेदारीको कामको समयमा सम्पूर्ण ध्यान त्यसैमा लगाउनुपर्छ। त्यस समयको आनापान पनि त्यही हो, विपसना पनि त्यही हो, सबै आफ्नो ध्यान काममा, ताकि त्यसको फल राम्रो आओस्। त्यो काम हामी राम्ररी गर्न सकौँ, तर जब फुर्सद पाइन्छ, अलिकति पनि फुर्सद पायो भने मन आफूभित्र अनिच्छ अनिच्छ अनिच्छ। 5 मिनटको लागि फुर्सद पाएको किन नहोस्? त्यस समयमा कुनै काम छैन, आराम लिँदैछौँ, आँखा खुल्दैछन्, तर मनभित्र अनिच्छ अनिच्छ अनिच्छ। नयाँ संस्कार बनाउने छैनौँ, पुरानालाई सफा गर्नेछौँ। यसरी समयको सदुपयोग गरौँ। कहीँ कसैलाई कुर्नु पर्यो भने विपसी साधक नभए आफ्नो मनमा द्वेष जगाउने थियौँ कि यो कस्तो मान्छे मलाई कुराइदियो, बाहिर राख्यो, इत्यादि कुरा मनमा खेलाएर द्वेष जगाउने थियौँ। र अहिले पनि आफ्नो नोक्सान गरिने थियो र पछिको लागि पनि नोक्सान, अहिले पनि अन्धकार हुने थियो र पछिको लागि पनि अन्धकार। कुर्नु परेकै छ, अब के गर्ने? अनि त्यति बेरसम्म आफ्नो मनमा तिम्रो मङ्गल होस्, तिम्रो भलो होस् भन्ने भाव राखेर भित्रभित्रै अनिच्छ अनिच्छ अनिच्छको अनुभूति गरिरहँ। अहिले पनि प्रकाश छ, पछिको लागि पनि प्रकाशकै बिउ रोपिन्छ। विपसी साधकले यसरी समयको सदुपयोग गर्नेछ। जहाँ समय पाइयो आँखा खुल्ला, मनभित्र जाओस्। जब आफ्नो घरमा ध्यान गर्छौँ या गुरुभाइ या गुरुभाइनीसँग बसेर गर्छौँ, तब आँखा बन्द गरेर नै ध्यान गर्नुपर्दछ, अनि मात्र निकै गहिराईसम्म जान सकिन्छ, नत्र सकिँदैन। जब नचिनेका मान्छेहरूसित हुनेछौँ, त्यो समयमा आँखा बन्द गरेर ध्यान नगर्नु, अन्यथा देखावटी आडम्बरी हुनेछ। जहाँ धर्म देखावटी हुन्छ त्यहाँ धर्म डुब्छ। जो व्यक्तिहरू आफ्नो निधारमा कुनै चिन्ह लगाउँछन् या घाँटीमा कुनै यस्तो चिन्ह लगाउँछन् भने बुझ्नुपर्छ कि उनीहरूसँग धर्मको नाम निशान छैन। धर्म छैन, त्यसैले हेर म कत्तिको धर्मवान छु भनी देखाउन चाहन्छन्। जसमा धर्म हुन्छ उसले के देखावटी गर्ला? उसको जीवन बोल्नेछ यो धर्मवान छ भनेर, उसको व्यवहार बोल्नेछ ऊ धर्मवान छ भनेर, उसको सबै चालढाल बोल्नेछ। त्यसैले कहिल्यै देखावटी नगर्नु, नत्र अहंकार जाग्नेछ। खुल्ला आँखाले समयको सदुपयोग गर्यो र वर्षमा एकपटक 10 दिनको शिविर लगायो, तर पनि फेरि 5 दिनको बिदा पाइयो भने 5 दिनको लघु शिविर भए पनि लगाऊ, 2 दिनको बिदा पाइयो भने 2 दिनकै लघु शिविर लगाऊ र 1 दिनको भए पनि हुन्छ। शुक्रबार राति आयो र आइतबार बिहान आफ्नो काममा गयो। यसरी छोटो शिविर लगाऊ। छोटो शिविर लगाउँदा पनि 1/3 समय आनापानलाई र 2/3 समय विपसनालाई दिनु आवश्यक छ। तर जब घरमा बिहान बेलुका ध्यान गर्छौँ तब 1/3 आनापानलाई र 2/3 विपसनालाई दिनु आवश्यक छैन। त्यसो गर्ने भए गरे हुन्छ, तर आवश्यक कुरा होइन। धेरै समय विपसनालाई नै दिनुपर्दछ। जब आनापानको आवश्यकता हुन्छ तब आनापानको प्रयोग गरौँ। कुनै बखत मन निकै विचलित छ अथवा मन निकै अल्छी छ, काम गर्दैन भने आनापान गरेर त्यसलाई सजग बनाऊ, त्यसपछि विपसना गरौँ। काम गर्दा गर्दै मनमा कुनै आँधी बेरी उठ्यो, त्यसलाई शान्त पार्न फेरि आनापानमै फर्काउँ। यसरी आवश्यकता अनुसार आनापान गरौँ र बाँकी समय विपसना गरौँ। विपसना गर्दा संवेदनाहरूको खेल खेल्न थाल्नु हुँदैन, नत्र विपसनाको लाभ पाइने छैन। धारा प्रवाह पाउँदा खुसीले नाच्न थाल्यो र स्थूल संवेदना आउँदा रुन थाल्यो भने विपसना गरिरहेका छैनौँ। जे आयो त्यसैलाई हामीले साक्षी भावले हेर्नुपर्छ, तटस्थ भावले हेर्नुपर्छ। न कुनै संवेदनालाई राम्रो मान्ने, न कुनैलाई नराम्रो मान्ने, सबै नै अनित्य हो। यसरी आफ्नो मनलाई समतामा स्थापित गर्नुपर्छ। यस्तै सूझबुझले काम गरियो भने अगाडि बढ्दै गइनेछ। फेरि यो बिहान बेलुका जति अभ्यास गर्छौँ त्यो आफ्नो जीवनमा उतारिराखेका छौँ कि छैनौँ भन्ने कुरा जाँच्दै रहनुपर्छ। अरूले जाँच्दैन, आफूले आफैलाई जाँच्दै रहनुपर्छ। अरूको जाँच त गलत पनि हुनसक्छ, किनकि एक व्यक्तिले म यस्तो व्यवहार गरौँ यस्तो काम गरौँ भनेर चाहन्छ जुन उसलाई मनपर्छ, र त्यो काम गलत छ अनि म गर्दिनँ भने ऊ आफ्नै दृष्टिले हेर्नेछ अनि भन्नेछ, अरे शिविरमा गएर आए तैपनि के भयो, हेर जस्ताको त्यस्तै छ नि, उसमा धर्म कहाँ आएर। अरूका यस्ता टिप्पणीमा पर्ने छैनौँ। साँच्चै समझदार व्यक्तिले भन्न थाल्नेछ कि अरे तिमीमा परिवर्तन आयो, राम्रो भयो, तिम्रो कल्याण भयो। तर कोही यस्ता पनि हुनेछन् जसको आफ्नै स्वार्थ छ, उनीहरूले बुझ्नै खोज्ने छैनन् अनि विरोध गर्नेछन्। त्यसको चिन्ता गर्नु हुँदैन। आफै आफूभित्र हेर्नुपर्दछ कि ममा केही सुधार भइरहेको छ कि छैन, भिन्न भिन्न परिस्थितिहरूमा कसरी स्थापित हुन्छु, र व्याकुल भएँ भने पनि धेरै बेरसम्म हुन्न, अनि मेरो व्याकुलता कम हुन थाल्यो कि थालेन, मेरा विकारमा कमी हुन थाल्यो कि थालेन भनेर आफैलाई जाँच्नेछौँ। यसरी नै धर्म जीवनमा उतार्नु पर्दछ। यो पनि कुनै कर्मकाण्ड नबनोस्। बिहान बेलुका दिनौँ एक एक घन्टा ध्यान गर्दा पनि विपसना यन्त्रवत हुन नपाओस्। जब विपसना यन्त्रवत हुन थालेको चाल पायौँ भने त्यसलाई बदलौँ। यसरी गरेको भए उसरी गरौँ, उसरी गरेको भए यसरी गरौँ। छिटो चल्थ्यौँ भने बिस्तारै चलौँ, बिस्तारै चल्थ्यौँ भने छिटो। केही न केही परिवर्तन गरौँ। केही बेर आनापान गरौँ तर यन्त्रवत हुन नदिउँ, नत्र केही लाभ हुने छैन। जाँची हेरौँ कि जीवनमा के भइरहेको छ। धर्म जीवनमा उतार्नकै लागि हुन्छ, कर्मकाण्ड गर्नका लागि होइन। यहाँ 10 दिनको लागि यसैले आयौँ कि धर्मलाई जीवनमा कसरी उतार्ने। अमूल्य रत्न पाइएको छ, यसलाई खाली जोगाएर राख्ने मात्र होइन, यसको सम्वर्धन पनि गर्नु छ। यस सम्बन्धमा एउटा कथा चल्छ। 10 दिनमा धेरै कथाहरू भनिए, कथा भन्नेलाई बानी नै लागे जस्तो छ। जाने बेलामा अर्को एउटा कथा। एकजना धेरै धनी व्यक्ति बुढेसकालमा विदुर भयो, माने श्रीमतीको स्वर्गवास भयो। श्रीमती नै गृहस्वामिनी, गृहलक्ष्मी हुन्छन्। घरमा धन रुपियाँ पैसा जे आउँछ त्यो सबैको साँचो उनैसित हुन्छ। अब त बुढी छैनन् र संयुक्त परिवार छ, चारजना छोरा छन् अनि चारवटी बुहारी, चारैजनालाई त साँचोको जुत्तो दिन सकिँदैन, एउटीलाई नै दिनुपर्छ। अनि बुढाले चारैजनालाई बोलाएर भन्छन्, म तिमीहरूको परीक्षा लिनेछु, जो परीक्षामा अब्बल हुने छिन्, एक नम्बरमा आउने छिन्, उनीले साँचोको जुत्तो पाउने छिन्। कस्तो परीक्षा? चारैजनालाई पाँच पाँचवटा अन्नका दाना दिएर भने, चार वर्षपछि आउनेछु, जसले यी पाँच दानालाई जोगाएर राख्नेछ उसैलाई साँचोको जुत्तो दिनेछु, जसले यी पाँच दानालाई पनि जोगाएर राख्न सक्दिनन् उनले यति ठुलो अन्न भण्डार कसरी जोगाउन सक्लिन्? तिमीहरूको परीक्षा यही हो भनेर बुढा हिँडे। जेठी बुहारीले सोचिन् कि बुढा गए पागल बुढा, पाँच दानाका लागि चार वर्षसम्म आफ्नो दिमाग कसले खराब पारोस्, जब आउलान् त्यसबेला भण्डारबाट अर्कै पाँच दाना झिकेर दिउँला भनेर फालिदिन्। माइलीले सोचिन् कि यी पाँच दानालाई सम्झी सम्झी चार वर्षसम्म चिन्ता गरिरहनु बुद्धिमानी होइन, फ्याँकिदिनु पनि बुद्धिमानी होइन, बुढाको धेरै अनुभव छ, जीवनभरिको अनुभव छ, उनलाई के थाहा यी पाँच दानामै कुनै चमत्कार पो छ कि, र पछि गएर यिनीलाई खाऊ यस्तो यस्तो हुन्छ भन्ने हुन् कि, र खाने बित्तिकै पुत्रवती भव, सौभाग्यवती भव र यस्तै अरू के हुने होला, त्यसो भए अहिले नै किन नखाउँ, जब आउनेछन् त्यस वखत अर्कै पाँच दाना लिएर दिउँला भनेर खाइदिउँ। साइनलाई त साँचाको झुत्तो चाहिन्छ, पाँचै दानालाई चाँदीको डब्बामा बन्द गरिन् र जुन कोठामा दिनौँ आफ्ना देवी देवताका मूर्तिलाई पूजा गर्न राख्थिन् त्यसरी नै पाँच दानालाई पनि सम्हालेर राखिन् र चार वर्षसम्म खुब हेरचाह गरिन्। कान्छीको पालो ती पाँच दानालाई घर पछाडिको करेसो सफा पारी रोपिदिन्। पाँचवटा बिरुवा उम्रिए, एक मौसममा हरेक बिरुवाबाट सय सय दाना फलेर पाँच सय दाना भए, अर्को मौसममा पाँचै सय दाना रोपिदिन्, फेरि त्यसमा जति फल आयो सबै रोपिदिन्, फेरि पनि फल आए जति रोपिदिन्। अरे, चार वर्षमा त टनौँ अन्न भएर गोदाम भरियो। बुढा आए, सबैले आफ्ना राम कहानी सुनाए, कान्छी कहाँ गए अनि भनिन्, बाबा हजुरले पाँच दाना दिनुभएको थियो, ती त अब बढिसके, गोदाम भरियो। बुढा ज्यादै खुसी भए। यी छोरीले सम्हालेर मात्र राखेनन्, तिनको सम्वर्धन पनि गरिन्। त्यसरी नै यो बुढाले पनि धर्मका पाँच दाना दिएको छ, तिनलाई सम्हालेर मात्र राख्ने होइन, खुब सम्वर्धन गर्नु। र हामी त यो साँचाको जुत्तो पनि आफैसँग लिएर जाँदैनौँ, हरेक व्यक्तिसँग आफ्नो साँचाको जुत्तो छ। धर्ममा खुब अगाडि बढौँ, खुब प्रगति गरौँ, आफ्नै साँचोले आफूभित्र खोलौँ अनि स्वर्गीय सुखको उपभोग गरौँ, आफूभित्र स्वर्गको ढोका खोलौँ। ब्राह्मी आनन्द आफैभित्र छ, ब्राह्मी लोकको ढोका आफैभित्र छ अनि निर्वाणको आनन्द पनि आफैभित्र छ, खोलेर उपभोग गरौँ। धर्ममा खुब पाक्नु, किनभने ठुलो भाग्यले मात्र धर्म पाइन्छ, अमूल्य रत्न पाइएको छ, यसको खुब सम्वर्धन गरौँ। अर्को एउटा कुरा भन्न बाँकी छ र त्यो भन्न म कहिल्यै बिर्सिन्न, किनकि त्यसमा मेरो आफ्नो स्वार्थ छ। आखिरी व्यापारीको घरमा जन्मिए अनि केही मात्रामा व्यापारी गन्ध त भइहाल्छ, के स्वार्थ छ मेरो? एउटा परम्परा यहाँ चल्छ, एउटा मान्यता छ, मलाई त्यो मान्यता धेरै राम्रो लाग्छ। कुन मान्यता हो त्यो? कुनै पनि गुरुसित कुनै विद्या सिक्यौँ, लोकीय होस् परलोकीय होस् या लोकोत्तरको होस्, कुनै विद्या सिक्यौँ र बदलामा गुरु दक्षिणा दिएनौँ भने विद्या फलदायी हुँदैन। मलाई यो मान्यता धेरै मनपर्छ, किनकि गुरु दक्षिणा त चाहियो नि। शिविरमा जो आउँछन् सबै आफ्ना पारमी बढाउनका निम्ति आफ्नो गच्छ अनुसार केही न केही दाम त दिएरै जान्छन्, अनि त्यो त पछि आउने साधकहरूको सुविधाको लागि हो, उनीहरूको भोजनको लागि, उनीहरूको सहुलियतको लागि हो। गुरुलाई के मिल्यो? गुरुले पनि दक्षिणा पाउनुपर्छ नि, अनि मोटो गुरुलाई मोटै दक्षिणा चाहिन्छ। यो परम्परामा मोटो दक्षिणा कस्तो हुन्छ? बिहान बेलुका जुन एक एक घन्टाको साधना गर्छौँ, त्यसपछि 5 मिनटसम्म मङ्गल मैत्री पनि गर्नेछौँ। मेरो यो साधनाको पुण्य सबैलाई मिलोस्, सबै प्राणी सुखी हुन् भन्ने भावले मङ्गल मैत्री गर्नेछौँ। अनि हुनसक्छ कहिलेकाहीँ याद पनि गर्नुहोला, याद गर्नु भएन भने पनि चिन्ताको कुरा छैन। जब सबै प्राणी सुखी हुन्, सबैको मङ्गल होस् भन्ने भाव राख्नुहुन्छ, अनि सबै प्राणीमा यो पनि एक प्राणी हो, त्यसैले मतिर पनि मङ्गल मैत्री तानिएर आउनेछ। यो दक्षिणा दिन बिर्सिएमा विद्या फलदायी हुने छैन। दिनहुँ बिहान बेलुका गुरु दक्षिणा दिइरहँ र धर्ममा खुब पाकौँ। आफ्नो पनि मङ्गल साधौँ, आफ्नो पनि कल्याण साधौँ र अरूको मङ्गलमा, अरूको कल्याणमा सहायक बनौँ। धर्म खुब जागोस्, खुब फैलियोस्, लोक मङ्गल होस्, लोक कल्याण होस्, जनमङ्गल होस्, जनकल्याण होस्। शिविर समापन गर्नुभन्दा पहिले केही बेर मङ्गल मैत्रीको अभ्यास गरौँ। यी 10 दिनमा जुन पुण्य कमाएका छौँ, असीम पुण्य कमाएका छौँ, यसका भागीदार सबै हुन्। सबै प्राणीलाई हाम्रो पुण्यको भाग मिलोस्, हाम्रो सुख शान्तिको भाग सबैलाई मिलोस्, यस कल्याणकारी साधनाको भाग सबैलाई मिलोस्, धर्मको भाग सबैलाई मिलोस्। यस किसिमको मङ्गल मैत्री केही बेर गरौँ।